यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। सरकार विरूद्ध फैलाइएका भ्रममा नलागि मिशनमा केन्द्रित भएर अगाडि बढ़न एमाले सांसदहरूलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन। मुलुकमा प्राप्त उपलब्धि जनतासम्म पुर्याउन पत्रकारिता क्षेत्रले भूमिका निर्वाह गर्नुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। आन्दोलनरत शिक्षकका मागका सम्बन्धमा सरकार र शिक्षक महासंघ बीच वार्ता। मागका सम्बन्धमा पुनः छलफल हुने। र ईसाई धर्मगुरू पोप फ्रान्सिसको अन्त्येष्टिका लागि विश्वका नेता तथा अनुयायी सेन्ट पीटर्स स्क्वायरमा भेला।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार विरूद्ध फैलाइएका भ्रमको पछाडि नलागेर आफ्नो काम र मिशनमा केन्द्रित हुन एमाले सांसदहरूलाई निर्देशन दिनुभएको छ। नेकपा एमाले संसदीय दलको आजको बैठकमा उहाँले नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरू अहिले गलेको टिप्पणी गर्नुभयो। प्रतिगमनकारीहरूले आन्दोलनका नाममा हिंसात्मक तथा संविधान विरोधी गतिविधि गरेकाले त्यसको सशक्त प्रतिकार गर्नुपर्नेमा जोड़ दिँदै प्रधानमन्त्री ओलीले अवांछित गतिविधि गर्नेलाई कानूनको दायरामा ल्याउन सरकार पछि नपर्ने बताउनुभयो। अमेरिकी सरकारसँग भएको सम्झौता र दुवै देशका संसदबाट पारित मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी अमेरिकी पक्षबाट बन्द गरिएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब नेपालले आफ्नो विकास अरूको आशमा नभई आफैले गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो। एमाले मिशन 2084 मार्फत बलियो राष्ट्रिय शक्तिका रूपमा रूपान्तरण हुन लागेकाले आन्तरिक एकता र पारस्परिक सहकार्यमा लाग्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले पार्टी दस्तावेजहरूको अध्ययन गर्न र परिस्थितिलाई बुझेर जनताका समस्या कसरी उठाउने र समाधान गर्ने भन्नेतर्फ केन्द्रित भई मर्यादित सुसंस्कृत एवं तथ्यमा आधारित भएर सदनमा प्रस्तुत हुन पनि एमाले सांसदहरूलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धले देखाउनु भएको अहिंसा र शान्तिको मार्गलाई विश्वभर फैलाउने बेला आएको बताउनु भएको छ। बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि शुरू भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सव एवं गोष्ठीको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले लुम्बिनी बुद्ध दर्शनको भूमि मात्रै नभएर बुद्ध दर्शनको उद्गम स्थल भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले बुद्धका सन्देशले नै विश्वलाई शान्तिको मार्गतर्फ लैजान बल पुर्याइरहेको बताउनु भयो।
आज हामी जुन ठाउँमा उभिएका छौँ यस ठाउँमा आएर यही हो बुद्धको जन्मस्थल भनेर अशोकले स्तम्भ बनाएका थिए। बुद्धका शिक्षाहरूलाई सअस्तित्व र पारस्परिक मित्रता प्रेम जस्ता कुराहरूलाई विस्तार गर्नका लागि हामी यहाँ विश्वका विभिन्न भागबाट जम्मा भएका छौँ र हाम्रा प्रयासहरू अगाडि बढ्नेछन्, अगाडि बढाइनेछन्। म आग्रह गर्न चाहन्छु हाम्रा अग्रजहरू जसले बुद्धका शान्तिप्रिय विचारहरू शान्ति करुणा र मैत्रीका सिद्धान्तहरू दिएर त्यो बाटो अवलम्बन गर्न मानव जातिलाई उत्प्रेरित गर्दै प्रस्तुत भएका छन्।
प्रधानमन्त्री ओलीले लुम्बिनीमा बुद्धका विचारहरू बारेमा शिक्षा ग्रहण गर्ने, प्रवचन दिने, मन्थन गर्ने, ध्यान विपस्यना गर्ने जस्ता कार्यक्रमका लागि उपयुक्त स्थानको व्यवस्था गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको ध्यान आकर्षण समेत गराउनुभयो। गोष्ठीमा बौद्ध संस्कृति, चिनिया संस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रित रहेर 40 कार्यपत्र प्रस्तुत हुने गोष्ठीका संयोजक डाक्टर सागर न्यौपानेले जानकारी दिनुभयो। यस्तै सांस्कृतिक महोत्सव अन्तर्गत अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा सांस्कृतिक कार्यक्रम तथा फोटो प्रदर्शनी हुने र मायादेवी मन्दिर, रामग्राम र तिलौराकोटमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको सारीपुत्र फाउण्डेशनले जनाएको छ। यसअघि पहिलो दोस्रो र तेस्रो सांस्कृतिक फेस्टिभल कम्बोडिया श्रीलंका र थाइल्याण्डमा भएका थियो। प्रधानमन्त्री ओलीले आज लुम्बिनीमा निर्माण भएको लिटल बुद्धको मूर्तिको समेत अनावरण गर्नुभयो। सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधि बीच आज शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षकका मागका सम्बन्धमा वार्ता भएको छ। बैठकमा शिक्षकका प्रतिनिधिहरूले आफ्ना मागका सम्बन्धमा नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई जानकारी गराउनु भएको थियो। बैठकपछि नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले पुनः छलफल र वार्ता गर्ने सहमति भएको बताउनुभयो। बैठकमा सरकारको तर्फबाट मन्त्री पन्त र महासंघका अध्यक्ष सुवेदीको नेतृत्वमा आन्दोलनरत शिक्षकहरू सहभागी हुनुहुन्थ्यो। राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रले मुलुकमा केही भएन भन्ने भाष्यलाई चिर्दै केही भइरहेको छ भन्ने बाटोमा डोर्याउनु पर्ने बताउनु भएको छ। आज काठमाण्डुमा आयोजित नागरिक सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले सजग प्रेसले सदैव सही र सत्य सूचना प्रवाह गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले वर्तमान समयमा लोकप्रियतावाद हावी भएको भन्दै प्रशंसा मात्र खोज्ने प्रवृत्ति बढ़्यो भने सत्य थाहा नहुने बताउनुभयो। राष्ट्रपति पौडेलले जसरी लोकतन्त्र बिना स्वतन्त्र निष्पक्ष र तटस्थ पत्रकारिता सम्भव छैन, त्यसरी नै स्वतन्त्र प्रेस बिना लोकतन्त्रको परिकल्पना पनि गर्न नसकिने बताउनुभयो। अछामको प्रमुख व्यापारी केन्द्र साफे बगर हाट बजारमा आज बिहान भएको आगलागीमा 10 पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। बिहान साफे बगर नगरपालिका 3 स्थित सुवेक्षा होटलबाट शुरू भएको आगलागीले आसपासका पसलहरूमा पूर्ण रूपमा क्षति पुर्याएको हो। आगलागी पश्चात स्थानीय बासिन्दा नेपाल प्रहरी सशस्त्र प्रहरीको सहकार्यमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो। हालसम्म घटनामा मानवीय क्षति नभएको प्रारम्भिक जानकारी आएको र क्षतिको विवरण संकलनको प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रेषण अस्पतालको रूपमा रहेको भेरी अस्पतालको ओपीडी र ल्याब सेवा 2 दिन बन्द हुने भएको छ। आज भएको आगलागीले ओपीडी भवनमा नोक्सानी पुर्याएपछि भोलि र पर्सी ओपीडी सेवा बन्द गरिने अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर निराजन सुवेदीले जानकारी दिनुभयो। अस्पताल भवनमा रहेको मेडिकल स्टोरमा आज भएको आगलागीका कारण मेडिकल स्टोर फार्मेसी ओपीडी भवन लगायतका ठाउँमा क्षति हुँदा करिब 4 करोड़को नोक्सानी भएको डाक्टर सुवेदीले बताउनुभयो। फार्मेसीको स्टोरमा रहेको भ्याक्सिन राख्ने फ्रिजबाट आगलागी भएको अनुमान गरिएको छ। बाजुरा जिल्लाको हिमाली गाउँपालिका स्थित बिछ्यामा पहिलो पटक बिजुली पुगेपछि स्थानीय हर्षित भएका छन्। भौगोलिक हिसाबले दुर्गम मानिने गाउँपालिका स्थित बिछ्यामा बिजुली पुग्दा त्यस क्षेत्रका 600 बढ़ी परिवार लाभान्वित भएका हुन्। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
बाजुराकै दुर्गम र पिछडिएको क्षेत्रका रूपमा मानिने हिमाली गाउँपालिका स्थित बिछ्यामा पहिलो पटक बिजुली पुगेपछि देउडा मार्फत खुशी साटासाट गर्नुहुँदै स्थानीय महिलाहरू पुस्तौंदेखि सल्लाहको झरो बाल्दै उज्यालोको व्यवस्थापन गरेका र बिजुलीको कल्पना समेत नगरेका बिछ्यावासीका लागि गाउँमा झिलिमिली बिजुली बलेको सपना जस्तै लागिरहेको छ। स्थानीय झिरकला सुनार र अर्जुन रोकाया गाउँपालिकाको सहकार्य तथा कादुरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खाज नेपाल नामक संस्थाको सहयोगमा विकट बस्तीहरू अँध्यारोबाट उज्यालो युगमा प्रवेश गरेका भन्दै स्थानीयले उत्सव नै मनाएका छन् भने हिमाली गाउँपालिकाले पूर्वाधार विकासमा ठूलो उपलब्धि भएको जनाएको छ। गाउँपालिका अध्यक्ष गोविन्द मल्ल
एउटा गुम्मा गाउँ बाहेक अरू सबै ठाउँमा बत्ती बाल्ने काम चाहिँ भयो। दुई वर्षभित्र सबै हिमाली उज्यालो गर्ने र सबै हिमालीका ओडा सकेसम्म सबै बस्ती यदि भएन भने ओडामा चाहिँ सडक चाहिँ पुग्छ भन्ने मैले अनुमान गरेको छु।
निकै भौगोलिक विकटता रहेको बिच्छामा चुनौती मोलेरै भए पनि बिजुली बाल्ने प्रण गरेको संस्थाले हेलिकप्टर मार्फत हुम्लाको जीवनाबाट सामग्री ढुवानी गरी झण्डै 14,55,00,000 रुपियाँ लागतमा 100 किलोवाट क्षमताको नातिखोला लघु जल विद्युत आयोजनाबाट बिजुली उत्पादन गरेको हो। कादुरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खा नेपालका प्राविधिक निर्देशक डाक्टर नारायण गुरुङ
बत्ती बालिसकेका छौँ, झुरुङ्गे पुलहरू बनाइसकेका छन्, खाने पानी बन्दैछ गाउँपालिकामा अहिले पनि होइन। परोपकारी संस्था हो कादुरी परिवार अङ्कमबाट, एकदमै विकट र दुर्गम ठाउँहरूमा खाने पानी झुरुङ्गे पुल र बिजुली बनाइदिएर अरू पनि धेरै सहयोगहरू छ, ती सहयोगहरूबाट नेपाली जनतालाई सेवा दिने आइरहेको छ।
हाल बिजुलीबाट हिमाली गाउँपालिकाको बिच्छा स्थित देउसिना, टिन, बामु, कोट, रुम्दी, हिउना र बौडीका साथै हुम्ला जिल्लाको ताजाकोट गाउँपालिकाको मासपुर गाउँ गरी 682 परिवारका 3,837 जनाको जनसंख्या लाभान्वित भएको छ भने क्युडी गाउँका 120 परिवारका घरमा आगामी दशैंसम्म बिजुली बाल्ने गरी तयारी भइरहेको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
नेपाली कंग्रेसका नेता एवं पूर्व स्वास्थ्य राज्य मन्त्री तीर्थराम डंगोलको नेवारी परम्परा अनुसार आज टेकु दोबानस्थित चिन्तामणि घाटमा अन्त्येष्टि गरिएको छ। अन्त्येष्टिमा नेपाली कंग्रेसका नेता तथा कार्यकर्ता, आफन्तजन र शुभेच्छुकको बाक्लो उपस्थिति थियो। लामो समयदेखि प्रोस्टेट क्यान्सर र मृगौलाको उपचार गराइरहनुभएका नेता डंगोलको गैराती 77 वर्षको उमेरमा सिनामंगल स्थित केएमसी अस्पतालमा निधन भएको हो। अन्त्येष्टि अघि उहाँको पार्थिव शरीर सानेपा स्थित नेपाली कंग्रेस पार्टी कार्यालयमा राखिएको थियो। त्यस अवसरमा कंग्रेसका महामन्त्री गगन थापा, पूर्व महामन्त्री त्रय कृष्ण प्रसाद सिटौला, शशांक कोइराला र उप प्रधानमन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल लगायतले श्रद्धांजलि अर्पण गर्नुभयो। यसैबीच नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ कंग्रेसका पूर्व सभापति तीर्थराम डंगोलको निधन भएको खबरले आफू मर्माहत भएको बताउनु भएको छ। नेता डंगोलको निधनमा आज शोक वक्तव्य जारी गर्दै उहाँले नेपाली कंग्रेस काठमाडौँका पूर्व सभापति, पूर्व स्वास्थ्य राज्य मन्त्री, मुलुकको लोकतान्त्रिक आन्दोलनका योद्धा डंगोलको निधनको खबरले आफू दुखी भएको बताउँदै कंग्रेसको संगठन निर्माण र देशको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीले बिर्सने छैन भन्नुभयो। सभापति देउवाले नेता डंगोलको पार्थिव शरीरमा पार्टीको झण्डा उड़ाएर श्रद्धांजलि अर्पण गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक व्यवस्थालाई संस्थागत गर्न आवश्यक भएको बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलनको आज उद्घाटन गर्नुहुँदै उहाँले आफ्नो पार्टी शहीद, बेपत्ता परिवार, अपाङ्गता भएका व्यक्तिको पक्षमा सधैँ उभिने प्रतिबद्धता जनाउनुभयो। आफ्नो पार्टीले शुरू गरेको हुलाकी मार्ग केन्द्रित अभियानले पनि माओवादी पार्टी प्रतिको आकर्षण बढ़दै गएको अध्यक्ष दाहालको भनाइ छ। उहाँले अभियानलाई भोलिदेखि पुनः शुरू गरी कञ्चनपुरसम्म पुर्याउने समेत उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकृतिको आतंकवादको कड़ा शब्दमा निन्दा गर्ने बताउनु भएको छ। भारत काश्मीरको पहलगाममा भएको आतंककारी हमलामा परि ज्यान गुमाउनेहरूप्रति श्रद्धांजलि अर्पण गर्न नेपाल स्थित भारतीय दूतावासद्वारा आज आयोजित सभामा उहाँले नेपाल सधैँ आतंकवादको विरूद्धमा र शान्तिको पक्षमा रहेको स्पष्ट गर्नुभएको हो। आतंकवादका विषयमा व्यवहार गर्दा कहिल्यै दोहोरो मापदण्ड अपनाउन नहुने बताउँदै उहाँले नेपाल आफ्नो भूमि कुनै पनि आतंकवादी समूहले कुनै पनि देश तथा जनता विरूद्ध प्रयोग गर्न नसकोस् भन्ने पक्षमा दृढतापूर्वक प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको निष्ठा, त्याग र जीवनशैलीबाट सबैले पाठ सिक्नुपर्ने बताउनु भएको छ। 26औं मनमोहन स्मृति दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले सच्चा साम्यवादीका रूपमा नेता अधिकारीले अवलम्बन गर्नुभएको मार्गलाई सबैले आत्मसात गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री अधिकारीको कार्यकालमा देशको विकास तल्लो तहको विकासबाट मात्र सम्भव हुने वास्तविकतालाई मनन गरी आफ्नो आफ्नो गाउँ आफै बनाऊ कार्यक्रम शुरू गर्नुभएको पूर्व राष्ट्रपति भण्डारीले बताउनुभयो। जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बीच यही वैशाख 17 गते पार्टी एकीकरण घोषणा हुने भएको छ। जनमत पार्टीका प्रवक्ता डाक्टर शरद सिंह यादवले पार्टी एकीकरणको मिति तय भएको जानकारी दिनुभयो। नयाँ पार्टीको नाम नागरिक जनमत पार्टी राख्ने टुंगो लागेको छ। एकीकरणपछि बन्ने पार्टीको अध्यक्षमा हालको जनमत पार्टीका अध्यक्ष सीके राउत रहने समझदारी बनेको छ भने नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी नयाँ पार्टीको पनि संरक्षण रहने र सह अध्यक्ष नागरिक उन्मुक्तिका अध्यक्ष रंजिता श्रेष्ठ रहनुहुनेछ। 2077 सालमा सीके राउतको नेतृत्वमा जनमत पार्टी र 2078 साल पुष 19 गते नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो। हाल संसदमा जनमतका 6 र नागरिक उन्मुक्ति पार्टीका 4 सांसद छन्। वन तथा वातावरण मन्त्री ऐनबहादुर साई ठकुरीले जलवायु परिवर्तनबाट बालबालिका र युवाहरू बढ़ी प्रभावित भएको बताउनु भएको छ। नेपाल सरकार तथा संयुक्त राष्ट्रसंघ नेपालको संयुक्त आयोजनामा भएको वायु सम्वाद नेपालको जलवायु मुद्दाको केन्द्रमा बालबालिका तथा युवा कार्यक्रममा उहाँले जलवायु परिवर्तनका कारण बालबालिका तथा युवाहरूको स्वच्छ जीवन, स्वच्छ हावा, स्वच्छ पानी र हरियाली वातावरणमा बाँच्न पाउने अधिकार हनन भएको बताउनुभयो। उहाँले जलवायु परिवर्तनले पारेको असरबारे सरकारले पैरवी र बहस तथा न्यूनीकरणमा निरन्तर प्रयासरत रहेको बताउनुभयो। नेपालका लागि संयुक्त राष्ट्रसंघका कार्यवाहक आवासीय संयोजक एलिस कुंगाले सबै बालबालिकाले सुरक्षित र स्वस्थ वातावरणमा हुर्कन पाउने अधिकार राख्नुपर्ने धारणा राख्नुभयो। शिखर सम्मेलन सगरमाथा सम्वादको एक भागका रूपमा बालबालिका र युवाहरूमा समर्पित रहेको जनाइएको छ। कार्यक्रममा देशभरिका 100 भन्दा बढ़ी बालबालिका तथा युवाहरू सहभागी छन्। हेटौँडा काठमाडौँ जोड्ने कान्ति लोकपथ सड़क खण्डमा 15 दिन सवारी साधन आवागमन बन्द गरिने भएको छ। यही वैशाख 18 जेठ 1 गतेसम्म बिहान 10 बजेदेखि बेलुका 4 बजेसम्म दैनिक 6 घण्टा सो सड़कमा सवारी साधनको आवागमन बन्द हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरी जनाएको छ। सो सड़क खण्ड अन्तर्गत मकवानपुरको बकैया गाउँपालिकास्थित ठिंगन बगुवा खण्डमा सड़क स्तरोन्नतिको काम हुने भएकाले सवारी साधन आवागमन बन्द हुने प्रशासनले जनाएको छ। सड़क बन्द हुने भएकाले हेटौँडा काठमाडौँ वा काठमाडौँ हेटौँडा यात्रा गर्नुपर्ने भए वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासनले आग्रह पनि गरेको छ। राष्ट्रका लागि हप्ताको 2 घण्टा स्वयंसेवा भन्ने नाराका साथ काठमाडौँ महानगरपालिका ओडा नम्बर 10 स्थित रुद्रमती दोभानबाट बुद्ध नगर पुलसम्म सफाई गरी 2 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ। बागमती सफाई महाअभियानको 624 हप्तामा यस क्षेत्रमा सफाई गरिएको हो। सफाई अभियानबाट व्यवस्थापन गरिएको फोहोर काठमाडौँ महानगरपालिका वातावरण विभागले व्यवस्थापन गरेको बागमती सफाई अभियान कर्मी किशोर सिंह साईले जानकारी दिनुभयो। 2070 साल जेठ 5 गतेदेखि बागमती सफाई अभियान शुरू भएको हो। महाअभियान शुरू भएदेखि प्रत्येक हप्ता शनिबार बिहान 2 घण्टा बागमती किनारमा नदी सफाई गरिदिएको छ। सफाईमा अभियान कर्मी जनप्रतिनिधि र स्थानीयवासीको सहभागिता रहने गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। इसाई धर्मगुरू पोप फ्रान्सिसको अन्तिम संस्कारमा भाग लिन कैयौं विश्व नेताहरू, शाही परिवारका सदस्यहरू र हजारौं शोकाकुल मानिसहरूको ठूलो संख्या इटलीको भेटिकन सिटी स्थित सेन्ट पिटर्स स्क्वायरमा भेला भएका छन्। भ्याटिकनले जनाए अनुसार 3 दिनको अवधिमा गत सोमबार 88 वर्षको उमेरमा निधन भएका पोपको पार्थिव शरीरलाई श्रद्धांजलि दिन 2,50,000 भन्दा बढ़ी मानिस सेन्ट पिटर्सबर्ग पुगेका छन्। कार्डिनलहरूले कन्क्लेभ भनिने नयाँ पोप चयन गर्ने प्रक्रियाको तयारी पनि शुरू भइसकेको जनाएको छ। पोपको अन्तिम संस्कार समारोहमा भाग लिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पत्नी मेलानिया सहित सेन्ट पिटर्स स्क्वायरमा पुग्नु भएको छ। अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडन, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की लगायत कैयौं विश्व नेता र विशिष्ट व्यक्तिहरू समारोहमा भाग लिन पुग्नु भएको छ। रोममा पोपको 2,000 वर्ष पुरानो इतिहासको उल्लेखनीय अध्याय समाप्त हुँदैछ। सेन्ट पिटर्स स्क्वायरभित्र कैयौं विश्व नेताहरूसँगै सड़कमा बस्ने मानिसहरू र भूमध्य सागर पार गरेर इटली पुगेका आप्रवासीहरू पनि सामेल हुनेछन्। पोप फ्रान्सिसले घरबार विहीनहरूका लागि एउटा सभाहललाई होस्टलमा परिणत गरिदिनु भएको थियो। विकासोन्मुख मुलुकहरूले यथाशीघ्र संयुक्त राज्य अमेरिकासँग व्यापार सम्झौता गर्नुपर्ने विश्व ब्याङ्कका अध्यक्ष अजय बंगाले बताउनु भएको छ। विकासशील देशहरूलाई अमेरिकासँग छिटो सम्झौता गर्न र व्यापार अवरोधहरू कम गरी वस्तुहरूको क्षेत्रीय प्रभाव बढ़ाउन ध्यान केन्द्रित गर्न सल्लाह दिइरहेको बंगाले बताउनुभयो। जनवरीमा सत्तामा फर्केपछि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकासँग अनुचित व्यापार सन्तुलन भएको आरोप लगाउँदै दर्जनौ देशहरूमा धेरै उच्च दरमा करहरू लागू गर्नुभएको थियो। त्यसमध्ये अधिकांश निर्णयलाई अस्थायी रूपमा रोकिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाललाई दिगो विकास लक्ष्य हासिल गर्न वार्षिक 7.5 खर्ब भन्दा बढ़ीको लगानी अपुग हुने देखिएको छ। राष्ट्रिय योजना आयोगले हालै तयार पारेको प्रतिवेदन अनुसार तोकिएको समयमा दिगो विकास लक्ष्य पूरा गर्न नेपालले सन् 2030 सम्ममा हरेक वर्ष औसतमा 30 खर्ब 24 अर्ब लगानी गर्नुपर्ने देखाएको छ। विद्यमान स्रोतको अनुमान अनुसार हरेक वर्ष औसत 22 खर्ब 69 अर्ब बराबर स्रोत जुट्न सक्ने प्रतिवेदनले देखाएको छ, जस अनुसार वार्षिक औसत 7 खर्ब 55 अर्बको वित्तीय अन्तर देखिएको छ। उक्त रकम पनि वार्षिक 6% आर्थिक वृद्धि हासिल गर्दाको अवस्थामा देखिन सक्ने सम्भावित खडल हो, तर त्यो भन्दा न्यून आर्थिक वृद्धि दर भएमा वित्तीय अन्तर थप गहिरो बन्न सक्ने प्रतिवेदनले औल्याएको छ। दिगो विकास लक्ष्य कार्यान्वयनका लागि सन् 2024 देखि 2030 सम्ममा कुल 211.65 अर्ब लगानी आवश्यक पर्ने राष्ट्रिय योजना आयोगले अनुमान गरेको छ। एसडीजी पूरा गर्न सार्वजनिक क्षेत्रबाट सन् 2030 सम्ममा कुल 136.47 अर्ब अर्थात वार्षिक 19.50 अर्ब लगानी गर्नुपर्ने आवश्यकता प्रतिवेदनले औल्याएको छ। हाल देखिएको वित्तीय खाडल भर्नका लागि नेपालले उच्च अंकको आर्थिक वृद्धि, सबल वैदेशिक सहायता परिचालन, विभिन्न तहबीच प्रभावकारी समन्वय, कराधारमा हेरफेर जस्ता रणनीति अवलम्बन गर्नु आवश्यक रहेको देखिएको राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक अनिता पौडेलले बताउनुभयो। नेपालले आफ्नो बौद्धिक सम्पत्तिको संरक्षणमा विशेष ध्यान दिनुपर्ने शनिबार काठमाडौँमा आयोजित कार्यक्रमका वक्ताहरूले बताउनु भएको छ। विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग विभाग, प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले आयोजना गरेको कार्यक्रममा उहाँहरूले बौद्धिक सम्पत्ति बारे पर्याप्त ज्ञानको अभावले त्यसको संरक्षणमा चुनौती थपिएको बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यले भूमिका बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। अध्यक्ष ढकालले कतिपय अवस्थामा ट्रेडमार्कका विषयमा विवादहरू आउने गरेकोले त्यसको समाधान हुनुपर्नेमा जोड़ दिँदै ट्रेडमार्क तथा पेटेन्टका विषयमा पर्ने उजुरी र त्यसको सुनवाई प्रक्रियालाई सरल र छिटो छरितो बनाउनु पर्ने बताउनुभयो।
अब खेल समाचार रमेश टमटाबाट।
नेपाल क्रिकेट संघ क्यानले मे 9 देखि 20 सम्म थाइल्याण्डमा आयोजना हुने आईसीसी महिला विश्वकप एसिया छनौटका लागि नेपाली क्रिकेट टोली घोषणा गरेको छ। क्यानले इन्दु वर्माको कप्तानीमा 14 सदस्यीय खेलाड़ी टोलीको घोषणा गरेको हो। टोलीमा पूजा महतोलाई उपकप्तानको जिम्मेवारी दिइएको छ। विश्वकप छनौटमा नेपाल समूह सीमा पारेको छ। यस समूहमा बहराइन र हङकङ रहेका छन्। नेपालले मे 9 र 13 हङकङ तथा 10 र 15 बहराइनसँग खेल्नेछ। टोलीमा कप्तान वर्मा र उपकप्तान महतोसँगै रूबिना छेत्री, कविता कुंवर, बिन्दु रावल, रोमा थापा, रुबी पोदार, शबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमती ऐरी र रिया शर्मा रहेका छन्। करिब 49 लाखको लागतमा भोजपुरमा आइतबारबाट 8 अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्ड कप प्रतियोगिता शुरू हुँदैछ। प्रत्येक वर्ष सञ्चालन हुने जिल्लाको प्रतिष्ठित गोल्ड कप प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको शनिबार रंगशालामा आयोजित पत्रकार सम्मेलनमा आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो। प्रतियोगिता अन्तर्गतको पहिलो खेल जर्जियन फुटबल क्लब भारत र आयोजक भोजपुर जिल्ला फुटबल संघबीच हुनेछ। वैशाख 14 गतेदेखि 20 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जर्जियन फुटबल क्लब भारत, आयोजक भोजपुर जिल्ला फुटबल संघ, सहलेस फुटबल क्लब सिराहा, सशस्त्र प्रहरी बल नेपाल, भगवती स्पोर्ट्स क्लब खोटाङ, नवबुद्ध फुटबल क्लब सप्तरी, चर्च बोइज युनाइटेड काठमाडौँ र एलएक्स सिटी मोरङ गरी 8 टीमले सहभागिता जनाउनेछन्। प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधि सहित क्रमशः नगद 5 लाख र 3 लाख प्राप्त गर्ने त्यहाँबाट हाम्रो हाम्रा संवाददाता निरज कोइरालाले जानकारी दिनुभयो। एसिया कप ट्राइथलन कपको पुरूषतर्फ अस्ट्रियाका पिटर लुपटेन्स ट्रेनर र महिलातर्फ कोरियाकी गियोङ मिन पार्कले उपाधि जितेका छन्। पोखराको फेवा लेकमा भएको प्रतियोगितामा शनिबार पिटरले 750 मिटर पौडी, 20 किलोमिटर साइक्लिङ र 5 किलोमिटर दौड़ 53:45 पूरा गर्दै उपाधि जितेका हुन्। महिलातर्फ पार्कले समान दूरी 1:41 पूरा गर्दै उपाधि जितेकी हुन्।
अब मौसम। आगामी 24 घण्टामा मध्य प्रदेश लगायत देशको पहाड़ी भागका थोरै स्थानहरू तथा बाँकी भागका एक स्थानमा मेघगर्जन चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 31.1 डिग्री सेल्सियस, न्यूनतम 17.3 डिग्री सेल्सियस, काठमाण्डौको अधिकतम 32.7 डिग्री सेल्सियस, न्यूनतम 15.2 डिग्री सेल्सियस, पोखराको अधिकतम 33.8 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 37.3 डिग्री सेल्सियस, न्यूनतम 17 डिग्री सेल्सियस र दिपायलको अधिकतम 38 डिग्री सेल्सियस, न्यूनतम 15.1 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सरकार विरूद्ध फैलाइएका भ्रममा नलागी मिशनमा केन्द्रित भएर अगाडि बढ्न एमाले सांसदहरूलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन। मुलुकमा प्राप्त उपलब्धि जनतासम्म पुर्याउन पत्रकारिता क्षेत्रले भूमिका निर्वाह गर्नुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। आन्दोलनरत शिक्षकका मागका सम्बन्धमा सरकार र शिक्षक महासंघ बीच वार्ता, मागका सम्बन्धमा पुनः छलफल हुने। र ईसाई धर्मगुरू पोप फ्रान्सिसको अन्त्येष्टिका लागि विश्वका नेता तथा अनुयायी सेन्ट पिटर्स स्क्वायरमा भेला। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।